नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर नव युवाहरूले गरेको आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई मुलुक अहिले मध्यावधि चुनावतर्फ अग्रसर भइरहेको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन 21 गते निर्वाचन गर्ने घोषणा पनि गरिसकेको छ। अहिले निर्वाचन आयोगले निर्वाचनका लागि प्रारम्भिक तयारी समेत गरिरहेको छ। निर्वाचन सम्पन्न गराउन विभिन्न किसिमका बाधा अड्काउ फुकाउनु पर्नेछ। मतदाता नामावली संकलनका लागि कानूनी प्रबन्ध पनि गर्नुपर्नेछ। त्यसैगरी संवैधानिक नियुक्ति के कसरी गर्ने भन्ने विषय पनि अन्यलकै घेराभित्र रहेको छ। संघीय संसदबाट पारित बजेट चुनावतर्फ के कसरी परिचालन गर्ने भन्ने केही अन्यलता पनि रहेको छ। प्रतिनिधि सभा विघटन भएसँगै अन्तिम चरणमा पुगेका केही कानूनहरू पनि फेरि शून्यतामा पुगेका छन्, जसका कारण संविधान जारी भएको 10 वर्षसम्म प्रशासनिक संघीयताले अपेक्षित रूपले मजबूती हासिल गर्न सकेको छैन। विद्यालय शिक्षा कानून पनि थप अन्यलमा परेको छ। संविधान जारी भएपछि स्थानीय तहको चुनाव एक चरण र प्रदेश तथा संघीय चुनाव एक चरणमा गर्ने परिपाटी बसाइएको थियो। अब प्रतिनिधि सभाको चुनाव सम्पन्न भएपछि प्रदेशको चुनाव छुट्टै र प्रतिनिधि सभाको चुनाव छुट्टै गर्नुपर्ने अवस्था आउनेछ, जसको अन्तर 2 वर्षको हुनेछ। संविधान जारी भएको ठिक 10 वर्षपछि अर्थात 1 दशकपछि संविधान संशोधनको चर्चा अहिले सतहमा नै आइसकेको छ। संविधानको भाग 27 व्यवस्थित गरिएका अन्य आयोगको पनि संविधान जारी भएको 10 वर्षपछि पुनरावलोकन गरिने व्यवस्था संविधानमा नै उल्लेख गरिएको छ। संवैधानिक र कानूनी जटिलताका बीच राजनीतिक निकासका लागि वर्तमान सरकार चुनावतर्फ अगाडि बढ़नुपर्ने मूल जिम्मेवारीमा रहेको छ। आजको अन्तरसंवादमा हामी वर्तमान सन्दर्भमा संविधान र कानूनको प्रयोग र चुनौतीका विषयमा केन्द्रित भएर संविधान र कानूनका ज्ञाता डाक्टर रामकृष्ण तिमल सेनासँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। प्रतिनिधि सभा विघटन भएको छ, अब कानूनी जटिलता फुकाउनु पर्ने अवस्था पनि रहेको छ, किनभने मतदाता नामावली संकलन गर्न विद्यमान कानूनले नदिने कुराहरू पनि निर्वाचन आयोगले गरेको छ। अब सरकारले निर्वाचनको तयारी गरिरहँदा विविध किसिमका अन्य कानूनी जटिलता पनि रहेका छन्। अब अहिले तत्कालै देखिने कानूनी जटिलताहरूलाई कसरी फुकाएर अगाडि बढ्न सकिन्छ जस्तो यहाँलाई लाग्छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट
गरे। अहिलेको बडो विषम परिस्थिति छ। पोलिटिकल्ली हेर्ने र कन्स्टिट्युसनल्ली हेर्ने दुईटा बाटाहरू छन्। कन्स्टिट्युसनल्ली हेर्यो भने धेरै कामहरू अहिले गर्न सक्ने स्थिति छैन। अहिलेको सरकार बन्ने क्रममा नै के गर्ने, के नगर्ने, कसरी गर्ने भन्ने कुराको निर्णायक रूपमा राजनीतिक सहमति हुन सकेको भए यो 62-63 जस्तो अन्तरिम सरकारको लागि राजनीतिक रूपमा यति कुरा गर्न सकिन्छ, यति कुरा चाहिँ नै संवैधानिक रूपमा गर्नुपर्छ भन्ने कुरा हुन्थ्यो। अहिले यो जेएनजीको आन्दोलन पश्चात त्यस्तो किसिमको कम्प्रिहेन्सिभ सम्झौता पोलिटिकल्ली आन्दोलनरत समूह र संवैधानिक समूह भनौँ अथवा अहिलेको मौजुदा संवैधानिक संरचनाको राष्ट्रपति सहितको सम्झौता भएको भए एक किसिमको काम हुने थियो। अब अहिले के भयो भने राष्ट्रपतिसँग पनि संसद भङ्ग गर्ने कुरामा मात्र हामीले ध्यान दियौँ, बाँकी कुराहरूको बारेमा कुनै त्यस्तो औपचारिक सहमति भएको भन्ने मैले सुनेको पनि छैन, त्यस्तो आएको पनि छैन। अहिलेको परिस्थितिमा अन्तरिम मन्त्री परिषदलाई 6 महिनाभित्र चुनाव गराउने जुन म्यान्डेट छ त्योसम्म सहमति भएको र त्यति हदसम्म संविधानका प्रावधानहरू निलम्बित भनौँ, खारेज भनौँ अथवा मोडिफाई भनौँ, त्यो अवस्थामा काम गरेको आजको स्थिति छ। त्यसैले पोलिटिकल्ली पोलिटिकल नेसेसिटीको हिसाबमा अब संविधानलाई चलाउने हो भने एउटा अर्थ निस्कन्छ। अहिले भइरहेकै संविधानबाट बाँकी कुराहरू गर्ने, अहिले भइरहेकै कानुनहरूबाट बाँकी कुरा गर्ने हो भने अहिले जुन भनिएका जम्मामा निर्वाचन घोषणा भइसकेपछि आचार संहिता लागू हुने कि नहुने, अन्तरिम संविधान बमोजिम के अरे अन्तरिम मन्त्री परिषदले के काम गर्न मिल्ने नमिल्ने, त्यो काम गर्ने हो भने कुन तरिका कुन प्रक्रिया कुन सहमतिबाट गर्ने, यो कुरामा अन्यलता एकदम स्पष्ट छ। त्यसैले बडो बुद्धिमत्तापूर्ण सूझबुझ रूपमा देशलाई अप्ठ्यारोमा नपर्ने गरी फर्दर अन्यल हुन नसक्ने स्थितिमा एउटा कुनै यो काम गर्ने भन्ने एउटा इन्लिस्टिङ चाहिँ नै सहमति भएको हुनुपर्थ्यो, नभए अहिले गर्नुपर्ने स्थिति हो कि भन्ने मैले अहिले देखिरहेको छु। नत्र भने अहिले यहाँले उठाएको संविधानको पुनरावलोकन गर्ने कुराहरू, संवैधानिक आयोगको कुराहरू, यो सबै भनेको त नयाँ संविधान अथवा संविधानको बृहत्तर संशोधन गर्ने कुराहरू हो। त्यो गर्ने म्यान्डेट अहिलेको सरकारलाई भए जस्तो देखिँदैन। त्यस कारण अब कसरी गर्ने भन्ने कुरो चाहिँ अब अन्यको स्थिति हो भन्ने मैले पनि बुझिरहेको छु।
खास गरी अब आवश्यकताको सिद्धान्त भनौँ या प्रिन्सिपल अफ नेसेसिटी भनेर पनि अब संविधान र कानूनका जानकारहरूले यो कुरालाई सतहमा ल्याएको देखिन्छ कतिपय अवस्थामा। हुन त संविधानमा पनि बाधा अड्काउ फुकाउन सक्ने व्यवस्था छ, तर त्यसरी बाधा अड्काउ फुकाउँदाखेरि संघीय संसदले त्यसलाई अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था पनि रहेको छ। तर त्यो किसिमको कानूनी र संवैधानिक जटिलताको समस्याको समाधान नहुँदै प्रतिनिधि सभा विघटन भइसकेपछि संवैधानिक बाटोबाट बाधा अड्काउ फुकाउन पनि अप्ठ्यारो परेको देखिन्छ। यस हिसाबले जनताका अपेक्षाहरू पनि धेरै नै रहेका छन्, तर संविधान र कानूनका फेरि आफ्ना सीमाहरू रहेका छन्। यस्तो अवस्थाबाट अब कसरी अगाडि बढ्दाखेरि उपयुक्त हुन्छ जस्तो यहाँलाई लाग्छ, जबकि संघीय संसदबाट पारित भएको बजेट कार्यान्वयन हुँदै गर्दा यो अब घटना परिघटना हुन गयो अथवा भ्रष्टाचार र सुशासनको माग राखेर जसरी एउटा विद्रोह भयो अथवा आन्दोलन भयो यसलाई त्यही अनुसार पनि परिभाषित गर्नुपर्ने हुन्छ होला। तसर्थ अबको बाटो र विकल्प छोटकरीमा के हुन सक्छ?
मलाई के लाग्छ भने अब यो टालटुल पारेर जाने कि होलिस्टिक एप्रोचमा जाने भन्ने कुरामा हामी क्लियर हुनुपर्नेछ। अहिलेको जुन स्थिति देखिरहेछ टालटुले देखिरहेछ, केही कुरा संविधान तोडे पनि ओके, केही कुरा सबै यही संविधान बमोजिम भएको छ, यही बजेट बमोजिम भएको छ, यिनै कानुनहरू बमोजिम भएको छ भन्ने दोधारे दुई किसिमको नीति देखिन्छ। अब डक्ट्रिन अफ नेसेसिटीमै आधार लिने हो भने पनि डक्ट्रिन अफ नेसेसिटीले त त्यो आवश्यकताको मात्रै पूर्ति गर्ने कुरा भन्छ। कति आवश्यकता भन्ने कुरो एउटा इन्टेरिम अथवा यो जुन ट्रान्जिसनल फेज छ त्यसलाई ओभरकम गर्नको लागि डक्ट्रिन अफ नेसेसिटीको कुरो होला। त्यो भयो पनि प्रेडिक्टेबल त हुनु पर्यो। डक्ट्रिन अफ नेसेसिटीमा कति कुरा हो त स्पष्ट, कुन कुन कुरा हामी गर्छौँ कुन कुन कुरा हामी गर्दैनौँ भन्ने कुराको लिखित रूपमा स्पष्ट दृष्टिकोण त हुनु पर्यो। अब त्यो कोसँग बसेर गर्ने भन्ने पनि फेरि कुरा छ। अब कोसँग बस्ने भन्दा एउटा अब हामीसँग भइरहेको मौजदा स्थिति भनेको एउटा अपर हाउस हो, एउटा राष्ट्रपतिको संतन्त्र हो, अब जुडिसियरी छँदैछ। अब यो अर्थमा हेर्दा अब जुडिसियरीले त विवाद नभइकन केही कुरो भनिदिने कुरो भएन, विवाद आएपछि त्यो विवादको क्रममा जुडिसियरीले व्याख्या गर्ने हो। अब राष्ट्रपतिले संविधान बचाउने नियममा गर्ने हो, टु डिफेन्ड द स्पिरिट अफ द कन्स्टिट्युसन भनियो। कन्स्टिट्युसनको स्पिरिट त अब यहाँनिर कति चाहिँ कुरा कन्स्टिट्युसनको स्पिरिट हो, कन्स्टिट्युसनको स्पिरिट भनेको यो कन्स्टिट्युसन मार्ने नै हो कि होइन, तर नयाँ कुरो आउन सक्छ। किलिङ द कन्स्टिट्युसन मे नट बी द स्पिरिट अफ द कन्स्टिट्युसन। त्यसैले यो संविधानलाई बचाउने स्पिरिट हो भने अब त्यो बजाउने पनि कति बचाउने कति चाहिने अपरेसन गरेर विचार गर्ने भन्ने जस्तो स्थिति आयो। कन्स्टिट्युसन त बिरामी छ, अहिले त बेडमा छ, डेथ बेडमा छ। अहिले डेथ बेडबाट कन्स्टिट्युसनलाई उठाउने हो भने कसरी उठाउने, त्यसको पनि अप्रोच र प्रक्रिया त हुनु पर्यो। कति काम गर्ने कति नगर्ने, यो सरकारलाई कति कुराको म्यान्डेट छ कति छैन, त्यो कुराको क्लियरिटी पहिला जरुरी भयो। त्यसो जबसम्म हामी क्लियर हुँदैनौँ, अब संवैधानिक अङ्ग छुने कि नछुने, निर्वाचन सम्बन्धी कानुन नछोइ निर्वाचन हुन नसक्ने स्थिति, छ महिनाको अवधिमा पनि यति गइसक्यो फेरि त्यो चुनाव हुन सक्ने कि नसक्ने, नसक्यो भने कसले कुन आधारमा त्यो समय थप्ने, यी कुरा त कुनै पनि निश्चित भएको छैन नि। त्यसको निश्चित हुनको लागि एउटा हुनु पर्यो। अब पोलिटिकल पार्टिजहरूलाई अहिले एक किसिमले निषेध भनौँ न भएको अवस्था छ, पोलिटिकल पार्टिजहरू निर्णय गर्न सक्ने स्थितिमा छैनन्। अब जेएनजीको औपचारिक संयन्त्र छैन, जेएनजी भनेको को हो भन्ने कुरो परिभाषित छैन। मैले त अर्को एउटा डेन्जर के देखिरहेको छु भने अब त जुन मौजुदा पोलिटिकल पार्टी थिए त्यसैका युवाहरू नै जेएनयू हुन् कि भन्ने जस्तो आवाज हुने गरी मार्केटमा कुराहरू आइरहेका छन्। त्यस कारण जेएनयूकै परिभाषा स्पष्ट छैन, विच ग्रुप अफ जेएनयू भन्ने, जेएनयूभित्रै धेरै ग्रुप छन्, त्यहाँभित्र एउटा आधिकारिक यो संयन्त्र हो भन्ने कुरो छैन। अब मन्त्री परिषदकै नियुक्ति अहिले भइरहेछ भटाभट, त्यो मन्त्री परिषदको नियुक्ति प्रधानमन्त्रीद्वारा भइरहेछ, जेएनयूको आवाज त्यो हो कि होइन भन्ने कुरो पनि स्पष्ट भएको छैन। अब राष्ट्रपतिसँग कन्सल्टेसन उही शपथ ग्रहण गराउँदा मात्रै भएको छ, अब त्यो प्रधानमन्त्रीले मात्रै मन्त्री नियुक्ति गर्ने हो कि जेएनयूको पनि कन्सल्टेसन गर्ने हो कि, राजनीतिक सहमतिको स्थिति के हो, होइन आन्दोलनको म्यान्डेट कति थियो, यी सबै कुराको अन्यलताको स्थिति देखिरहेको छ अहिले संवैधानिक रूपमा हेर्दाखेरि पोलिटिकल डेडलक भ्याकुम देखिरहेछ अहिले।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर संवादमा हामीले वर्तमान सन्दर्भमा संविधान र कानूनको प्रयोग र चुनौतीका विषयमा केन्द्रित भएर संविधान र कानूनका ज्ञाता डाक्टर रामकृष्ण तिमलसेनासँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब एउटा विकल्प भनेको अध्यादेश ल्याउन सकिन्छ र जे जति समस्या पर्छन्, जे जति गाँठा देखिन्छन् अथवा अडचनहरू आउँछन् तिनलाई जसरी एउटा अध्यादेशबाट फुकाउन सकिन्छ भनेर पनि अहिले चर्चा भएको सुनिन्छ। यो विषयलाई यहाँले कसरी हेर्नुहुन्छ? अध्यादेश ल्याएर अहिले देखिएका समस्याहरूलाई समाधान गर्न सकिने अवस्था छ कि छैन? किनभने ए छ महिनाभित्र एउटा निष्कर्ष र एउटा गन्तव्यमा त पुग्नु पनि पर्ने अवस्था छ, पुग्नुपर्ने अवस्था छ। यसलाई हेर्दाखेरि
मलाई अहिले के लाग्छ भने संविधानलाई बचाउने हो भने र मिनिमम क्षतिबाट अगाडि बढ्ने हो भने वृहत्तर अहिले हामीले उठाइरहेका सबै कुराहरूलाई समेटेर अन्तरिम यो मन्त्री परिषदले यो छ महिनाभित्र चुनाव गर्नको लागि के गर्न सक्ने, के गर्न नसक्ने भनेको लिगल फ्रेमवर्क अध्यादेश मार्फत ल्याएर त्यो अध्यादेश अनुसरण गरेर कानुन बमोजिम गर्न मिल्ने जति काम चाहिँ गर्ने। अब त्यसको वैधानिकता भनेको पोलिटिकल वैधानिकता हो, अब त्यसको नि मुद्दा गर्न सक्ने स्थिति, अदालतमा जान सक्ने स्थिति, अध्यादेशै ल्याउँदा केमा ल्याउन पर्ने अथवा केमा ल्याउन नपर्ने त्यसका कुरा पनि लिमिटेसन छ, होइन यो ऱ्यासनल रूपमा चाहिँ केही बााउन्ड्रीहरू छन्। अब यो हरर साइमनको चाहिँ बााउन्ड्री ऱ्यासनालिटी भन्ने एउटा थ्योरी छ, हरेक कुराको सीमितता छ, स्रोतको सीमितता छ, समयको सीमितता छ, हाम्रो आइडियाको र हाम्रो ज्ञानको दायराकै सीमितता छ। यो सीमितताभित्र हामीले अहिले हाम्रो पिपुलले एक्सपेक्ट गरेको, जेएनयूले एक्सपेक्ट गरेको जुन असीमित आकाङ्क्षा छ त्यसको पूर्ति गर्नुपर्ने स्थितिमा छौँ। त्यसैले मलाई के लाग्छ भने एउटा फ्रेमवर्क लेजिस्लेसन बनाउने अध्यादेश मार्फत, ताकि कम्तीमा पनि त्यसको भेटिङ हुन सकोस्, त्यसको लेजिटिमेसीको कुरा हुन सकोस्, आन्दोलनको स्पिरिट त्यसमा रिफ्लेक्ट हुन सकोस्, आन्दोलनले यो कुरो भनेको थियो अथवा भनेको थिएन भनेर भोलि बिहान जज गर्न सकिने कुराहरूको स्थिति होस्। त्यसैले त्यो किसिमको अध्यादेश इमिडिएटली आउन जरुरी छ। त्यो आयो भने कम्तीमा देखावटी नै सही तर कानुनी हुन जान सक्छ।
देश अहिलेकै अवस्थामा अगाडि बढ्यो भने अब यो निर्वाचनका बीचमा पनि समयान्तर हुने भयो, यसअघि प्रदेश र संघको चुनाव सँगै गर्ने परिपाटी र परम्परा पनि बनाइएको थियो ताकि धेरै खर्च नहोस् भनेर एकपटक एउटा चरणमा स्थानीय तहको निर्वाचन हुने गर्दथ्यो। तर अब प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो भने अब त्यसै गरी प्रदेशको निर्वाचन दुई वर्षपछि 84 गर्नुपर्ने अवस्था आउन सक्छ, फेरि स्थानीय तहको चुनाव त गर्नुपर्ने हुन्छ भनिसकेपछि एउटा आधा दशकको अवधिमा, 5 वर्षको अवधिमा फरक फरक समयमा 3 निर्वाचन सम्पन्न गर्दाखेरि मुलुकको ध्यान नै, सरकारको ध्यान नै निर्वाचन केन्द्रित मात्र हुने हो कि भनेर पनि कतिपय चिन्ताहरू अहिले व्यक्त भइरहेको अवस्था छ। यो किसिमको अवस्थालाई कसरी विश्लेषण गर्न सकिन्छ? अब भावी दिनमा हुने कुरालाई अहिले नै कसरी मूल्याङ्कन गर्न सकिन्छ?
अब मलाई के लाग्छ भने हामीले अब केन्द्रीय संसद चाहिँ विघटन गऱ्यौँ, अब अहिले खर्चको हिसाबले पनि देश एकदम जटिल परिस्थितिमा छ, खास प्रदेश सरकारहरूको धेरै औचित्य र आवश्यकता गभर्नेन्समा त्यति देखिएको छैन। त्यसकारण मलाई अहिले के लाग्छ भने जुन अथोरिटी अन्तर्गत केन्द्रको चाहिँ संसद विघटन गरियो, होइन अब त्यस्तै कुनै एउटा अथोरिटी प्रयोग गरेर यो प्रदेशका चाहिँ सरकारहरू पनि विघटन गरे हुन्छ जस्तो मलाई लाग्छ। हुन त त्यो अनकन्स्टिट्युसनल हुन्छ, इलिगल हुन्छ भन्ने कुराहरू पनि आउला, तर त्यसको औचित्यको आधारमा लोकल गभर्मेन्ट बाँकी राखेर प्रदेश सरकारहरू पनि खर्च काम नै निलम्बित गर्न पर्ने स्थिति भयो भने खर्चको हिसाबले पनि धेरै खर्च बच्छ, त्यसमा अहिले औचित्य साबित पनि यतिखेर हुन सक्दैन, तिनीहरूले गर्ने कामहरू छैन खालि खर्चको बाहेक, त्यस कारण फर्स्ट त्यता पनि हेर्नुपर्छ भन्ने मलाई लाग्दछ। अरू यही बिचमा गभर्मेन्टले गर्न सक्ने कुरो हुन त त्यो संसदमा जानुपर्ने कुरा हो, तर अपर हाउस छ, यो संवैधानिक निकायहरूको पनि पुनरावलोकन गर्दा हुन्छ, तर त्यो अपर हाउसलाई इन्भल्भ गर्दा त्यो बेटर हुन्छ जस्तो मलाई लाग्छ। होइन, सरकार र अप्पर हाउसको इन्भल्भमेन्टमा यो जुन संवैधानिक संरचनाका आयोगहरू छन्, विशेष गरी अन्य आयोगहरू, त्यो अन्य आयोगहरूको संरचनाको पुनरावलोकन 10 वर्षमा गर्ने बनाएको छ, त्यसको बारेमा पनि गरेर केही खर्चहरू कटौती गर्न सकिने स्थिति पनि हुनसक्छ र त्यसको पनि पुनरावलोकन हुनसक्छ भन्ने मलाई लाग्दछ। अब धेरै विधेयकहरू फिर्ता गएका छन्, जुन अब निजामती कर्मचारीको विधेयक छ, हुन त मैले अब यो धमिलो पानी छ, अहिले धमिलो पानीमा विभिन्न किसिमका संयन्त्रहरू सर्व लागू पनि मैले देखिरहेको छु, यही हो मौका, जे पनि हामीले गर्नुपर्ने खोजेका कुराहरू यही मौका गर्ने हो भन्ने किसिमको एटिच्युड मार्केटमा देखिएको छ, सर्व लागू देखिएको छ। यो प्रशासकीय संहिताको कुरा गर्नुभयो यहाँले है, प्रशासकीय संहिताको इस्युजमा पनि अहिले सिम्मदरबारबाटै कर्मचारीहरूको कतै फिटपिट त्यही आन्दोलनकै एउटा स्वरूपको रूपमा चाहिँ नै अपर ब्युरोक्रासी र लोअर ब्युरोक्रासी भनौँ अथवा माथिल्लो तहको कर्मचारी र तल्लोको सङ्गठनहरूको बिचको सङ्घर्ष पनि देखिने हो कि भन्ने एउटा डर मैले देखिरहेको छु, त्यसलाई कसरी सल्भ गर्ने हो त्यो पनि हेर्नुपर्ने एउटा स्थिति छ। भोलि यो अरू सङ्गठनहरूमा पनि अथवा अरू संस्थाहरूमा, राज्यका संस्थाहरूमा पनि यो किसिमको आवाज र यो किसिमको भाव नसल्कला भन्न सकिँदैन, त्यसैले यो भद्रगोलको स्थिति हुनबाट बचाउनु पर्ने स्थिति छ, साह्रै धेरै सुझबुझपूर्ण तरिकाले काम गर्नुपर्छ।
प्रतिनिधि सभाको निर्वाचन गर्ने र फेरि संविधान संशोधनका लागि कोर्सहरू अगाडि बढाउने चर्चा पनि रहेको छ। अब कतिपयले के पनि भनिरहनु भएको छ भने एउटा यो परिकल्पनामा आधारित प्रश्न तर धेरैले उठान गरिरहेको विषय पनि छ, हुन त अब धेरै अगाडि पनि बढ़िसकेको अवस्था छ, भएकै जुन हामीसँग संघीय संसद थियो त्यसबाट जेनजीको माग सम्बोधन हुने गरी जे जस्तो संशोधन गर्नुपर्ने हो, हामी संवैधानिक थियो त्यही अनुसार अगाडि बढेको भए उपयुक्त हुन्थ्यो भनेर विगतदेखि वर्तमानसम्म यो विषयलाई पनि उठान गरिरहेको अवस्था छ। अर्कोतर्फ पब्लिकको जुन भावना हुन्छ, इच्छा हुन्छ, त्यसलाई प्रतिनिधित्व गर्न, प्रतिबिम्बित गर्न फेरि जनताबाट इलेक्टेड भएर अथवा निर्वाचित भएर नै आउनुपर्छ भन्ने विषयहरू पनि रहेका छन्। हुन त यी विषय आफैमा मत मतान्तर भएका विषयहरू पनि हुन्। अब कतिपयले घुम्दै फिर्दै फेरि त्यही ठाउँमा किन पुग्नु पर्यो भन्ने प्रश्नहरू पनि गरिरहँदाखेरि कसरी अगाडि बढ्दा अबको दिनमा अति नै सान्दर्भिक हुन्छ जस्तो यहाँलाई लाग्छ मैले भनेको परिप्रेक्ष्यमा?
मैले अहिले कस्तो देखिरहेको छु भने एकदम भन्ने र गर्ने कुराको बीचमा तालमेल भएको छैन, ठुलो पोलिटिकल भ्याकुम छ, किनकि पुराना राजनैतिक दलहरूलाई हामीले एक किसिमले जेएनजीको आन्दोलनले यो फर द टाइम बिङ 6 महिनाको लागि कम्प्लिट निषेध गरेका छ एकातिर, अर्कातिर पोलिटिकल पार्टीहरूले फेरि पोलिटिकल अभियानहरू आफ्नो संगठन सुधारदेखि आफ्ना कुराहरू लिएर फेरि सडकमा आउन सक्ने स्थिति देखिएको मैले त्यो अवस्था देखिरहेको छु। अब पोलिटिकल सोल्युसन नभइकन यो संवैधानिक सोल्युसन सम्भव छैन। अब यो पोलिटिकल सोल्युसन कसले दिने भन्दा पोलिटिकल ग्रुपहरू अहिले छैनन्, नन पोलिटिकल ग्रुपले पोलिटिकल सोल्युसन दिनपर्ने एकदमै नौलो अवस्थाको अहिले स्थिति छ। अहिलेको सरकार पनि राजनीतिक र दलीय होइन, निर्दलीय हो। अब यसले दलीय आधारमा चुनाव कसरी गराउने, दलहरूको मान्यता कसरी दिने, कुन कुन दलले चुनावमा भाग लिने अथवा पुरानै दलले भाग लिने, पुरानै जेएनजीले चाहिँ आउटकास्ट गरेको व्यक्तिहरू चुनावमा भाग लिने हो भने यत्रो किसिमको रक्तपात, यत्रो किसिमको धनधनको क्षति, यत्रो किसिमको संवैधानिक रिक्तता, राजनैतिक रिक्तता गर्नुपर्ने अवस्था किन थियो? यो किन, यो मूल्य कसरी चुकाउने? इतिहासले त्यसको मूल्याङ्कन गर्छ, त्यसकारण यो बारेमा साह्रै नै बढी सुझबुझ गर्ने। अनि अर्को धमिलो पानीमा माछा मार्ने प्रवृत्ति त यो पोलिटिक्सको हिसाबले होस् अथवा चाहिँ नेसनल डोमेस्टिक हिसाबले होस् यो चलिरहेको मैले देखिरहेको छु, यो अझ खतरनाक कुरो छ। त्यसले गर्दा देशलाई नै असर पर्छ कि कतै भन्ने डर र चिन्ताहरू पनि विभिन्न कोणबाट व्यक्त भएको मैले देखिरहेको छु। त्यसकारण त्यसलाई सुरक्षित रूपमा, देशको सार्वभौमतालाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनको लागि यतिखेर मिनिमम इन्टरभेन्सनिस्ट वेमा चाहिँ गयो भने मुलुकको हितमा हुन्छ भन्ने मलाई व्यक्तिगत रूपमा लाग्छ।
हामीले कुराकानीकै क्रममा पनि कतिपय विषय उठान गरिसकेका छौं, जस्तो प्रतिनिधि सभा विघटन भएसँगै अन्तिम चरणमा पुगेका विधेयकहरू पनि अब शून्यतामा पुगेका छन्, जस्तो भनौं निजामती सम्बन्धी कानून पनि अब के हुने भन्ने थप अनिश्चिततातर्फ गएको छ। त्यसै गरी 20-22 हजार भन्दा बढ़ी शिक्षकहरू काठमाडौँमा आएर एकैपटक आन्दोलन पनि गर्नुभएको थियो, सोभन्दा बढ़ी संख्या पनि हुन सक्छ। उहाँहरूले पनि कानूनको रिक्तताको महसुस गर्दै तत्काल कानून निर्माण हुनु पर्ने कुरालाई जोड़ दिनुभएको थियो र अन्तत त्यो विधेयक पनि अन्तिम चरणमा पुगेको थियो। जसरी अनपेक्षित एउटा घटना घट्यो र फेरि ती कानूनहरू शून्यताको अवस्थामा पुगेका छन्। अब संविधान कार्यान्वयन भएको 10 वर्ष भएको छ, संक्रमणकालीन व्यवस्थामा कर्मचारी समायोजनदेखि हाम्रो प्रशासनिक संघीयताको सबलीकरणका विषयहरू पनि त्यहाँ उठान भएका थिए। एक हिसाबले भनियो भने संविधानको पूर्ण रूपले कार्यान्वयन नहुँदै यो अवस्था आएको छ, अब यसलाई पनि सम्हालेर अगाडि बढ्नुपर्ने अवस्था रहेको छ। संविधान अनुसारका कानूनहरू, कानून अनुसारका नियमावली नियमहरू पनि बन्नु पर्थ्यो, बनाइनु पर्थ्यो। त्यस विषयमा पनि थप अन्तर देखिने हो कि भन्ने एक किसिमको कुराहरू पनि रहेका छन्। समग्रतामा यस्ता कुराहरू जहाँ अहिले ग्याप देखिएका छन् यिनीहरूको परिपूर्ति कसरी हुन सक्छ? अहिलेको अवस्थामा संविधान अनुसारका कानून र कानून अनुसारका अन्य नियम नियमावली हरूको हकमा कसरी अगाडि बढ्न सकिन्छ, जुन अति नै आवश्यकता थिए तर रोकिएको अवस्थामा पुगेका छन्। फेरि
मलाई अब के लाग्छ भन्नुहुन्छ भने अहिले अब हुन त यसको लजिक प्लस फर र अगेन्स्टमा दुइटै हुन सक्छ, तर अहिले जुन पर्मानेन्ट ब्युरोक्रेसी छ, पर्मानेन्ट सरकार पनि भन्छौँ हामी, त्यसले एकदमै फास्ट होमवर्क गरेर विशेष गरी कानुन मन्त्रालय कुन किसिमको कानुनी रिक्ततालाई पूर्ति गर्ने नयाँ अध्यादेश हामीले कुरा गऱ्यौँ, एउटा लिगल फ्रेमवर्क तुरुन्तै बनाउने, त्यो लिगल फ्रेमवर्कमा अहिले यी उठेका सबै सवालहरू उठेर यी सबै सवालहरूमा कसरी एङ्गल गर्ने भन्ने बारेमा, अब कुन एङ्गलबाट हेर्ने भन्ने बारेमा एउटा विज्ञहरूको ग्रुप बनाएर त्यो ग्रुपले कुन कुन कानुनमा कुन कुन सुधार अहिलेको परिस्थितिलाई टेम्पोररीली अध्यादेश मार्फत गरेर जाने हो भन्ने काम गरेर जानुपर्छ, तुरुन्त फर्स्टमा गर्नुपर्ने, आजै गर्नुपर्ने काम त्यो हो जस्तो मलाई लाग्छ। अनि दोस्रो, अब धेरै पोलिटिकल मन्त्रीहरू थप्ने र धेरै अरू कामहरू पनि गर्छु होइन, अरू धेरै लार्जर इम्प्याक्टका कामहरू गर्छु भनेर सरकार अरू कामतिर अथवा अरू कुनै ग्रुपको अथवा इन्ट्रेस्ट समूहको काममा हात हाल्न सरकारले थाल्यो भने कर्मचारी उठ्न सक्ने, शिक्षकको आन्दोलन फेरि उठ्न सक्ने भयो भने देशले थाम्न सक्ने, यो मन्त्री परिषदले पनि थाम्न सक्ने स्थिति हुँदैन। त्यसैले यी विभिन्न अरू वर्गहरूलाई नउठ्ने वातावरण बनाएर इलेक्सन सेन्ट्रिक र मिनिमम काम गर्ने हिसाबले चाहिँ सरकार बढ्नुपर्छ। यो सबै जनताले भने जति काम मैले यतिखेरै यो 6 महिनाभित्रै गर्छु भनेर सरकार गयो भने सरकार फेलियो।
हुन्छ, हाम्रो कार्यक्रमको समय पनि सकिएको छ। यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
आजको अन्तरसंवादमा हामीले वर्तमान सन्दर्भमा संविधान र कानूनको प्रयोग र चुनौतीका विषयमा केन्द्रित भएर संविधान र कानूनका ज्ञाता डाक्टर रामकृष्ण तिमल सेनासँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।